नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अखिल नेपाल फुटबल संघको अध्यक्षमा कर्मा छिरिङ शेर्पा विजय, खेल र खेलाडीको शिर नझुकाउने प्रतिबद्धता।
म खेलाडीहरूको शिर झुक्ने काम पनि गर्दिन, फुटबलको विकासको लागि दिनरात खट्ने मैले प्रतिबद्धता जाहेर गरेको छु। एकदमै सक्षम टिम अहिले चाहिँ मसँग छ।
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सहित 5 जना पदाधिकारी पक्राउ, अत्यावश्यक सेवामा हड़ताल गरेकोमा मुद्दा चलाउने तयारी।
अदालतले अभियोग पुष्टि नगरेसम्म सांसदलाई फौजदारी अभियोग लागे पनि पद निलम्बन नहुने। संघीय संसदको दोस्रो अधिवेशन भोलिदेखि शुरू हुँदै
अमेरिकाले उत्तरी आन्ध्र महासागरमा दोस्रो युद्धपोत तैनात गर्ने, रूस र चीनको गतिविधि सामना गर्ने तयारी।
र आयोजक दमक 11 हराउँदै आर्मी दमक गोल्ड कपको सेमी फाइनलमा। आईपीएल क्रिकेटमा चेन्नईले बेंगलोरलाई हरायो, दिल्ली र हैदराबादको खेल केही बेरमा शुरू हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
युएसए आइडीको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित हुनुभएको छ। ललितपुरमा आज भएको 16 साधारण सभाबाट खसेको 76-63 मत प्राप्त गर्दै शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी मणि कुँवरले 12 मत मात्र पाउनुभयो। कुँवरले चुनाव विधान सम्मत नभएको भन्दै बहिष्कारको घोषणा गर्नुभएको थियो। नयाँ कार्य समिति चयनका लागि आज भएको चुनावमा 4 उपाध्यक्ष र 11 केन्द्रीय सदस्य पनि शेर्पा प्यानलबाटै विजयी भएका छन्। उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ, उपेन्द्रमान सिंह, कृष्ण बहादुर थापा र वीरबहादुर खड्का विजयी हुनुभयो। उपाध्यक्षमा 9 उम्मेद्वारी परेको थियो। यस्तै कार्य समिति सदस्यमा महिलातर्फ पेम्बा लामा यसअघि नै निर्विरोध हुनुभएको थियो भने आज दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रदेश सिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले, रत्नकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। 11 लागि 29 उम्मेद्वारी परेको थियो। 77 मतदाता रहेकोमा 76 मत खसेको निर्वाचन समितिले जनाएको छ। यो सँगै 23 गणेश थापाले गर्दै आएको फुटबल शासनको अन्त्य भएको खेलकर्मीले टिप्पणी गरेका छन्।
2072 सालमा भ्रष्टाचार काण्डमा दोषी देखिएपछि गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले एन्फाको अध्यक्षबाट हटाएको थियो। तर त्यसपछि एन्फामा नयाँ नेतृत्व आए पनि गणेश थापाकै अप्रत्यक्ष निर्देशनमा एन्फा चलिरहेको थियो। एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले अब कुरा नभई काम गर्ने दिन आएको बताउनुभयो। उहाँले आज पराजित भएका सबैलाई समेटेर काम गर्ने पनि बताउनु भएको छ। आजसम्म मेरो र तेरो भने पनि अब सबैलाई समेटेर एन्फालाई अघि बढाउने शेर्पाको भनाइ छ। खेल र खेलाडीको शिर झुकाउने काम नगर्ने र फुटबलको लागि दिनरात खट्ने प्रतिबद्धता व्यक्त गर्दै शेर्पाले 3 हुन नसकेको लिगको घोषणा आउँदो सोमबार गर्ने पनि बताउनुभयो।
म खेलाडीहरूको शिर झुक्ने काम पनि गर्दिन, यो देशको फुटबल फ्यानहरूको शिर झुक्ने काम पनि गर्दिन, यो देशमा फुटबलको विकासको लागि दिनरात खट्ने मैले प्रतिबद्धता जाहेर गरेको छु। एकदमै सक्षम टिम अहिले चाहिँ मसँग छ। हामी तुरुन्तै अब यो राष्ट्रिय लिग, यो लिग जुन भएको छैन त्यो लिगलाई हामीले तुरुन्तै सञ्चालन गर्नको लागि सोमबार हामी केन्द्रीय समितिको बैठक बस्दैछौँ। त्यसलाई चाहिँ लिगको घोषणा गर्नेदेखि लिएर हामीले धेरै कुराहरू चाहिँ हामीले गर्नुपर्नेछ। म केन्द्रीय समितिको साथीहरूलाई मैले के भनेको छु भन्दाखेरि अब तीन महिना आफ्नो घरको काम नभनिकन यो केन्द्रीय समितिको काम गर्नुपर्नेछ। त्यो भनेको नीतिगत रूपमा अब एन्फलाई तीन महिनाभित्र नीतिगत रूपमा प्रष्ट पार्ने काम हामी गर्छौँ। किन भन्दाखेरि अहिले अखिल नेपाल फुटबल सङ्घ अगाडि बढ्नको लागि अहिले धेरै कानुनहरूको जरुरी छ। आर्थिक नियमावली हामीसँग छैन, हामी आर्थिक नियमावली बनाउँछौँ। कर्मचारी प्रशासन नियमावली हामीसँग छैन, हामी बनाउँछौँ। खेलाडी दर्ता नियमावली हामीसँग छैन, हामी बनाउँछौँ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सहित पाँचजना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वार, उपमहासचिव वसन्त भण्डारी, सचिव धर्मराज रिमाल र केन्द्रीय सदस्य किरण खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले उज्यालोलाई जानकारी दिनुभयो। उनीहरूलाई बैठक गरिरहेको अवस्थामा इन्द्रणी कम्प्लेक्स नयाँ वानेश्वरबाट पक्राउ गरिएको हो। अहिले पाँचजनालाई नै प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ। अत्यावश्यक क्षेत्रमा हड़ताल गरेको भन्दै महासंघका महासचिव सरोज सिटौलालाई हिजो नै प्रहरीले पक्राउ गरेको थियो। आज पक्राउ परेका महासंघका अध्यक्ष सहित पाँचजनालाई हिरासतमै राखिने प्रहरीले जनाएको छ। यातायात क्षेत्रको सुधारका लागि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका र कार्यविधि ल्याएको तथा मन्त्री परिषदको बैठकले अब यातायात समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता पनि नगर्ने र नवीकरण पनि नगर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलनमा छन्। उनीहरूले हिजो गाड़ी चलाएका थिएनन् तर सरकारले भने अत्यावश्यक सेवामा हड़ताल गरेको भन्दै महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गर्नुका साथै कैयौं समितिको रूट नै खारेज गरिदिएको थियो।
संघीय संसदको दोस्रो अधिवेशन भोलिदेखि शुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख 23 गतेबाट संघीय संसदको अधिवेशन आह्वान गरे अनुसार नै दुवै सदनको बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट संघीय संसदको बजेट अधिवेशन आह्वान भइसकेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै संसदको बैठक भोलि एकै समयमा दिउँसो 4 बजे बस्नेछ। संसद सचिवालयका अनुसार भोलि दुवै संसदका बैठकमा संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने र अधिवेशन अघि जारी भएका 4 अध्यादेशहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै बैठकमा आआफ्नो सभासँग सम्बन्धित नियमावली मसौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो। वैशाख 26 गतेदेखि 28 गतेसम्म प्री बजेट विनियोजन विधेयक मा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद सचिवालयले तय गरेको छ। जेठ 15 गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
अदालतले अभियोग पुष्टि नगरेसम्म सांसदलाई फौजदारी अभियोग लागे पद निलम्बन नहुने भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज बसेको बैठकमा फौजदारी अभियोग लागेका सांसदको पद अदालतले अभियोग पुष्टि नगर्दासम्म निलम्बन नहुने गरी सहमति जुटाइएको हो। लामो विवाद रहेको यो विषयमा सहमति गर्दै समितिले पद निलम्बन नभए पनि फौजदारी अभियोग लागेका सांसदले सांसदको हैसियतमा काम कार्यवाही गर्न नपाउने र तलब भत्ता रोक्का गर्ने मस्यौदा तयार पारिएको हो। सिंहदरबारमा बसेको समितिको बैठकले यो विषयमा टुंगो लगाएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो। यो विषयमा कांग्रेस र मधेस केन्द्रित दलले निलम्बन गर्न नहुने अडान राखेका थिए भने एमाले त्यसको विरोध गरेको थियो। तर समितिको आजको बैठकमा भने सबै दलका सांसद फौजदारी अभियोग लागेका सांसदको पद तत्काल निलम्बन नगर्ने भन्नेमा सहमत भएका हुन्।
सरकारले तराई मधेसका 18 नगरपालिकामा शहरी सड़क, ढल, बस पार्क, हाट बजार निर्माणका लागि छुट्याएको रकम नै खर्च नभएको पाइएको छ। सरकारले ती नगरपालिकामा 50 करोड़को दरमा बजेट विनियोजन गरेको थियो। अहिलेसम्म 5 अर्ब 36 करोड़को मात्रै ठेक्का सम्झौता भए पनि 25 अर्ब 97 करोड़को ठेक्का हुन नसकेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 55 वार्षिक प्रतिवेदनमा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ विनियोजन गरिएको रकम नै खर्च नभई यत्तिकै रहनु दुःखद रहेको उल्लेख गरिएको छ। कार्यक्रम अनुसार ती नगरपालिकामा शहरी सड़क, ढल, बस पार्क, हाट बजार, पोखरी, ताल, मनोरञ्जन पार्क निर्माण गर्ने लक्ष्य राखिएको थियो। यस्तै सरकारले अति विपन्न समुदायलाई सुरक्षित घर निर्माण गर्ने लक्ष्यका साथ शुरू गरेको जनता आवास कार्यक्रम पनि प्रभावकारी नभएको पाइएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला.
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग र नेपाल युथ फाउन्डेशनको सहकार्य.
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा.
5 देखि 12 वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्.
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्.
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो.
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौ.
अपाङ्गता भएका बाल बालिकालाई आजै विद्यालय भर्ना गराउ.
जनचेतनाका लागि CBM नेपाल.
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ. यतिन्जेल हामीले अखिल नेपाल फुटबल संघको अध्यक्षमा कर्मा छिरिङ शेर्पा विजयी, खेल र खेलाड़ीको शिर नझुकाउने प्रतिबद्धता, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सहित 5 जना पदाधिकारी पक्राउ, अत्यावश्यक सेवामा हड़ताल गरेकोमा मुद्दा चलाउने तयारी, अदालतले अभियोग पुष्टि नगरेसम्म सांसदलाई फौजदारी अभियोग लागे पनि पद निलम्बन नहुने लगायतका खबर प्रस्तुत गर्यो.
अब बाँकी प्रसंग. केरूङ काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनिया रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्. रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्य सहितको टोलीसँग भएको सहमति अनुसार चिनिया अधिकारी आगामी 2 हप्ताभित्र नेपाल आउने तयारी गरेका छन्. रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायका अनुसार चिनिया रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोलीले रेलमार्ग अध्ययनका लागि नेपाल आउन लागेको हो. आगामी अगस्तसम्म केरूङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ. रेलमार्गमा नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनिया अधिकारी बीच चीनको सियानमा उच्च स्तरीय छलफल तथा भेटवार्ता भएको थियो.
केही समय अघिसम्म तराईमा मात्रै देखिएको कालाजर हिमाली क्षेत्रमा पनि पुगेको पुष्टि भएको छ. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको आर्थिक सहयोगमा नास्टका वरिष्ठ वैज्ञानिक डाक्टर किशोर पाण्डे लगायतका वैज्ञानिकले गरेको अनुसन्धानले कालाजार हिमाल पुगेको पुष्टि गरेको हो. डोल्पामा एउटा बच्चामा कालाजार भएको पुष्टि भएको सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो. उहाँका अनुसार पीसीआर नामक उच्च ल्याब प्रविधिद्वारा प्रमाणित गरिएको यो अध्ययनले नेपालमा हिमाली भेगमा पनि कालाजार पुगेको पुष्टि गरेको हो.
जिल्ला अस्पताल 5 थर सहित फिदिम नगरपालिकाभित्रका स्वास्थ्यकर्मीले 3 महिना यता तलब पाएका छैनन्. स्वास्थ्यकर्मीको तलब निकासाको लागि नगरपालिकाले मन्त्रालयबाट रकम विनियोजन गर्न ढिलाइ गर्दा नगरपालिकाभित्र रहेका जिल्ला अस्पतालसँगै नाङ्गिन, याङनाम, लुङरूप्पा, सिभा, चोकमागु र लुङफाबुङमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तलब नपाएका हुन्. पहिला नेपाल सरकार मार्फत नै आउने तलब नयाँ संरचना अनुसार स्थानीय तहले दिने भनेपछि अहिले यसलाई फेरि सुन्नुहोला. पहिला नेपाल सरकार मार्फत नै आउने तलब नयाँ संरचना अनुसार स्थानीय तहले नै दिने भने पनि आफूहरूले फागुन महिना यता तलब नपाएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्.
जंगली रूपमा हुने खोक्रोपना पत्ता लगाउन देशमै पहिलो पटक नयाँ प्रविधि भित्र्याइएको छ। वन विभागको पहलमा पहिलो पटक कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रमा रहेका रूखको खोक्रोपना पत्ता लगाउन यो प्रविधि प्रयोग भएको हो। पिकुसोनिक टोमोग्राफ भनिने यो प्रविधि जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयका वन विज्ञले नेपाल भित्र्याएका हुन्। सामान्य भाषामा बुझ्दा रूखको भिडियो एक्सरे गरी त्यसको भित्री अवस्था देख्न सकिने प्रविधि टोमोग्राफ भएको ह्याम्बर्ग विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर प्रेमराज नेउपानेले बताउनुभयो।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ। गएको वैशाख 8 गते नचिनेका मान्छेको समूहको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड भएको हो। श्रेष्ठको घरमा सञ्चालित सहकारीको सीसीटीभीका दृश्यमा राति दुईजना व्यक्तिले मेयर श्रेष्ठको घरमा तोडफोड गरेको श्रेष्ठको घरमा सञ्चालित सहकारीका संचालक चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो। घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट दाङको तुलसीपुरका लागि छुटेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ। मालिका कालिका यातायात प्रणालीको ना 6X39 नम्बरको बसमा आज बिहान दुईजना नचिनेका व्यक्तिले पेट्रोल बम प्रहार गरेको प्रणालीका अध्यक्ष सुमन पोखरेलले जानकारी दिनुभयो। बम प्रहारबाट गाडीमा आगो सल्किँदै गरेको अवस्थामा यात्रुले आगो निभाएकाले क्षति हुनबाट बचेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। यस्तै कैलालीको गौरीगंगा नगरपालिका दशको वडा कार्यालय नजिकै पनि आज बिहान बम विस्फोट भएको थियो।
मेरो पनि भन्नु छ।
खेलकुदको कार्यक्रममा भाषण गर्न पुगेका मन्त्रीले राजनीतिक समृद्धि र पर्यटनको योजना सुनाएको खबर उज्यालो अनलाइनमा पढेर सन्दीप गुरुङ फेसबुकमा लेख्नुहुन्छ, यस्तो कार्यक्रममा मात्र होइन मेला महोत्सव सांस्कृतिक कार्यक्रम तथा स्थानीय जात्रामा समेत शुरूमा हो कि झैं बोल्ने अनि पछि कुरो त उही राजनीतिकै गर्न थाल्छन्।
श्रम मन्त्री गोकर्ण विष्टले साउनदेखि कर्मचारीको न्यूनतम पारिश्रमिक तोक्ने भनेको खबर उज्यालो अनलाइनमा पढेर विजय खतिवडा फेसबुकमा लेख्नुहुन्छ, बोल्नुभन्दा अघि अलिकति भए पनि केही गरेर देखाउनुहोस् न मन्त्रीज्यू, एउटा भनाइ छ नि, जसले गर्छ ऊ बोल्दै बोल्दैन, जसले बोल्छ उसले गर्दै गर्दैन, त्यस्तो नहोस्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आगलागी पीड़ितलाई राहत बाँड्न हेलिकप्टर चढेर मुगु पुगेको खबर उज्यालो अनलाइनमा पढेर सन्तोष किराती लेख्नुहुन्छ, यो हेलिकप्टर रिजर्भ गर्ने पैसा चाहिँ बरु अरू काममा लगाउन सकिन्थ्यो कि, राहत त प्रमुख जिल्ला अधिकारी सीडीओ मार्फत पनि बाँड्न सकिन्थ्यो होला नि।
यसै विषयमा राजु बैलकोटी फेसबुकमै लेख्नुहुन्छ, भनेपछि पीड़ितले पाएको राहतको रकम भन्दा पक्का पनि हेलिकप्टर भाडामा लागेको खर्च धेरै भयो होला, मन्त्री मुख्यमन्त्रीको यस्तो पाराले देश विकास होला त?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश शर्मा र विष्णु विश्वकर्मा। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बचतको सुरक्षा र आकर्षक ब्याज दर, नेपाल बैंक नै विश्वासिलो गाउँ सहर।
के सुविधा छन् त नेपाल बैंकमा?
10.5% सम्मको ब्याज दर सहित विभिन्न मुद्दती निक्षेप सेवा,
युवा महिला ज्येष्ठ नागरिक सन्तति र कर्मचारी बचत खाताहरू,
औद्योगिक व्यावसायिक कृषि तथा व्यक्तिगत कर्जाहरू,
शेयर भर्न सी आशा सुविधा,
देश विदेशमा पैसा पठाउन र प्राप्त गर्न NBL रेमिट,
लकर सेवा, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, ई सेवा जस्ता धेरै आधुनिक सुरक्षित र भरपर्दो ब्याङ्किङ सेवा सुविधा पनि छन् नि।
ल है, अब हामी सबैजना अलमल नगरी नेपाल बैङ्कमै जाउँ।
अत्याधुनिक सुविधाहरूको साथमा नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
नेपाल बैङ्क नै विश्वासिलो गाउँ सहर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
दृष्टि ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। अमेरिकी जलसेनाले रूसी गतिविधिको संवेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो दोस्रो युद्धपोत पुनस्थापित गर्ने जनाएको छ। सन् 2011 अमेरिकाको पूर्वी तट र उत्तरी आन्ध्र महासागरबाट हटाइएको युद्धपोत फेरि स्थापना गर्न लागि अमेरिकी जलसेनाका प्रमुख एडम जोन रिचर्डसनले बताउनु भएको छ। यी दुई क्षेत्रमा फेरि युद्धपोत तैनात गर्नु रूस र चीनको मुकाबिला गर्नका लागि भएको पनि जलसेनाका प्रमुख रिचर्डसनले स्पष्ट पार्नु भएको छ। शक्तिको प्रतिस्पर्धाको युग फेरि फर्किआएको भन्दै अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले युद्धपोतको तैनाथी बढाउन सुझाव दिएको थियो। यसैबीच उत्तर अटलान्टिक सन्धि संगठन नेटोले पनि अमेरिकाले तैनाथ गर्न लागेकै सामुद्रिक क्षेत्रमा संयुक्त फौज तैनाथ गर्ने तयारी गरेको छ। अमेरिकाले नेटोको संयुक्त सैन्य बललाई स्वागत गर्ने बताइसकेको छ।
भर्खरै स्टुडियोमा प्राप्त खबर अनुसार पूर्व नेपाल यातायात व्यवसायी संघ कम्पनी बनाएर गाड़ी चलाउन तयार भएको छ। संघका महासचिव धर्मानन्द शाहले सरकारको निर्णय अनुसार आफूहरू समिति भंग गरेर कम्पनीमा गाड़ी चलाउन तयार रहेको पत्र जिल्ला प्रशासन कार्यालयमा पठाएपछि आज बिहान पक्राउ परेका तीनजनालाई रिहा गरिएको मोरङका प्रमुख जिल्लाधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो। सार्वजनिक यातायात बन्द गरेपछि पक्राउ परेका पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई, कोशी बस व्यवसायी संघ नारायण अधिकारी र पूर्व नेपाल यातायात व्यवसायी संघका टीका भट्टराईलाई रिहा गरिएको उहाँले बताउनुभयो। पूर्व नेपाल यातायात व्यवसायी संघ प्रदेश नम्बर एकको सबैभन्दा बढ़ी 275 बस भएको समिति हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आयोजक दमक 11 हराउँदै त्रिभुवन आर्मी क्लब झापाको दमकमा चलिरहेको दमक गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वार्टर फाइनलमा आयोजकलाई 6-0 हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। प्रतियोगितामा भोलि थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बीच खेल हुनेछ।
सुन्धारा क्लब काठमाडौँ पाँच थरमा चलिरहेको दोस्रो कुमाएक कुसाएक गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनल पुगेको छ। कर्णसिंह सोना मेमोरियल फुटबल क्लब ताप्लेजुङलाई 4-2 हराउँदै सुन्धारा क्लब सेमी फाइनलमा पुगेको हो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई 6 पराजित गरेको छ। बेंगलोरले दिएको 128 रनको लक्ष्य चेन्नईले 12 बल बाँकी छँदै 4 गुमाएर भेटायो। चेन्नईलाई जिताउन अमिताभ रायडूले 32, सुरेश रैनाले 25 र महेन्द्र सिंह धोनीले 31 रन बनाए। यसअघि पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले खराब प्रदर्शन गर्दै 20 ओभरमा 9 गुमाएर 127 रन बनाएको थियो। यस्तै अहिले आजको दोस्रो खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेयर डेभिल्स खेलिरहेका छन्। टस जितेर पहिले ब्याटिङ शुरू गरेको दिल्लीले ताजा अवस्थामा 1 ओभर 4 बलको खेल सकिँदा 1 गुमाएर 10 रन मात्रै बनाएको छ।
खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो रंगदर्पण लिएर आइपुग्नु भएको छ लमजुङबाट सहकर्मी श्याम शीतल परियार।
आजको रंगदर्पण कविताको विषयमा केन्द्रित छ।
एउटा मिठो नभछ घटना जीवनी आज मैले पानी भाग्यो तय हुन गयो ल्याउँछु यथार्थ अहिले मेरा काला दुई नजरमा पर्न गई एक बाला उम्दो रम्दो भयो छ हुनको तिसको साल घाला त्यस्तै अर्को युवक रसिलो तेजिलो हुनार हाँस्दै गर्थे ती दुई बिचमा फोन त्यो बार बार भेटे मैले पनि सुपथमा प्यारो सम्बन्ध पाए तिनको यात्रा सुखमय रहोस् जीवनी लेख्न लागे पश्चिम लमजुङ विकसित थलो गाउँमै हुर्किएका एउटी नारी असल मिलदा हर्षले फुर्किएका भेटे मैले युवक पथमा रूपले धप्पवाला
पहिले कविता लेख्ने र सुनाउनेको ठूलो जमात हुन्थ्यो। ठाउँ ठाउँमा कविता प्रतियोगिता हुन्थ्यो। सुन्नेको धुइर नै लाग्ने गर्दथ्यो। पद्यमा लेखिएका मिठास आवाज भरेर वाचन गरिएका कविका कवितामा लट्ठै पर्थे कविता सुन्ने जो कोही पनि। तर अहिले कविता लेख्ने कविता छन् तर सुन्नेको संख्या भने निकै कमी रहेको 12 वर्षको उमेरदेखि आजसम्म निरन्तर पद्य शैलीमा कविता लेख्दै आउनुभएका लमजुङका कवि तीर्थराज अधिकारी बताउनुहुन्छ।
अहिलेको आकर्षण छैन, अहिले चाहिँ जतिखेर सुन्छु पनि सुन भनेर आफूले भन्न खोज्दाखेरि पनि अन्त कुरा लान्छन्, त्यति चाख लिँदैनन्। पहिले चाहिँ एकदम चाख भएर सुन्थे, त्यही कविता दोहोऱ्याएर तेह्रेर भनेर मैले सुनाइरहन्थे। सुन्ने मान्छे कमी छन् र त्यसलाई ध्यान दिएर कसैले पनि सुन्दैनन्। अब लेख्ने मान्छे चाहिँ कविहरू चाहिँ प्रशस्त जन्मिएका छन्, पद्यमा लेख्थ्यो धेरै, पद्यमा भारका मिलाएर भन्न स्वर झिकेर भन्न पाउने भएको हुनाले पद्यमा नै पढ्थ्यो कविता।
कवि अधिकारीले 75 वर्षको उमेर पार गरिसक्नु भएको छ। उहाँका केस फुलिसकेका छन् तर साहित्य सृजना गर्ने उहाँका कलम अझै तन्नेरी नै छ। प्रणया भावले भरिएका आफ्ना कविता उहाँ यसरी सुनाउनुहुन्छ।
छौ जति टाढा छकै पर्छु म त विवश भई स्नेह बन्दै छ गाडा तिम्रो मिठो मधुर सुरिलो शब्द जो कान बिच गुन्जिँदैछन् तर तिमी भने गर्दछौ फोन स्विच आई छिट्टै लमजुङ यहाँ सम्झी गर्दौ न माया दोदारे भई अब नबसिदेऊ झट दाया र बाया मेरा निम्ति भरोसा ठुला योजना मात्र राख आफ्नै ठानी अब निडर भई सुखले स्वाद चाख सम्झी आऊ भरोसा छिटै दिल कि हे परानी माया गाँसी सुखमय गरी हात हातको सिरानी आऊ छिट्टै घरतिर यहाँ मुख त्यो हेर्न देऊ मेरो धड्कन मुटुरी दयको सुखले फेर्न देऊ तिम्रै भित्रै देखी मन वचनले सोची विश्वास राख मेरा अर्ति हितकर हुनन् स्वाद मानेर चाख।
संस्कृति प्रेमीका अनुसार पछिल्लो समय गीत संगीत खेलकुद क्षेत्र व्यावसायिक बन्दै गएको छ। नामदाम दुवै कमाउने लोभमा धेरै युवा पुस्ता त्यतैतिर मोडिएका छन् तर कविता लेखनमा भने एकाहत बाहेक युवा पुस्ता तानिएका छैनन्। यसप्रति उनीहरूको खासै चाख र चिन्ता पनि छैन। लमजुङ फेदेकुनाका भीष्म सापकोटा र भारतीका केशव अधिकारी।
पहिला यस्तो गीतहरू ऱ्याप गीतहरू पप गीतहरू यता उता नाचगानहरू त्यति हुन्थेन। कविता सुन्नको लागि हामी यहाँबाट कुन्छ स्कूलबाट भक्तिरमण स्कूलबाट कुन्छ जान्थ्यौँ, तारकुबाट वीर भक्तिमा पनि जान्थ्यौँ, आदर्श बालमा पनि जान्थ्यौँ। तर अहिले त्यस्तो माहौल भएको छ,
अहिले युवा पुस्ताहरूमा यो कविताप्रति त्यति लगाव अलिकति कम भएको चाहिँ मैले महसुस गरेको छु। गीत संगीतहरूमा अलिकति बढी रमाउने तर यो कवितामा चाहिँ त्यति धेरै नरमाएको चाहिँ मैले महसुस गरेको छु। गीत संगीत एउटा चाहिँ व्यावसायिक हिसाबले अगाडि बढेको छ वा अहिले व्यावसायिक हिसाबले नै अगाडि बढ्न मान्छेहरू अलिक बढी चाहिँ रमाउने अलि बढी लागिपर्ने भएको हुनाले कविताको अलिकति व्यावसायिक हिसाबले कविता अगाडि नबढेको कारणले नै युवा पुस्ताहरू यसमा अलिक कम लागेको हो कि भन्ने चाहिँ मलाई महसुस भएको छ।
कविता लेखनमा जुटेका लमजुङ भारतीका केशव अधिकारी कान्छोले आफ्नो कविताको एक सानो हरप पनि सुनाइहाल्नुभयो।
पञ्चै बाजा बजाएर बुहारी भुत्र्याउने धोको घोरले खसी काटेर भोज लगाउने रहर तर माफ गर्नुभयो मेरी आमा म जिउँदो फर्कने आश मरिसकेको छ रङ्गीन सपनाहरू सबै झरिसकेको छ।
कविता लेखनमा युवा पुस्ता छाएका छन्। पद्यमा भन्दा पनि गद्यमा लेख्ने युवा कविहरूको जमात तुलनात्मक रूपमा ठूलो छ। युवा पुस्ता पद्य शैलीका कविता लेखनमा सक्रिय नहुनुको कारणबारे कवि तीर्थराज अधिकारी।
नजानेर नसकेर
अब पद्यमा कविता लेख्दाखेरि अब ह्रस्व दीर्घ नि मिलाउनु पर्ने, भावार्थ नि मिलाउनु पर्ने, धेरै औठहरू छ, अक्षर पनि बराबर हुनुपर्ने, ह्रस्व दीर्घ नि मिलेको हुनुपर्ने, एउटा नियम छ, पद्यको नियम अनुसार चल्नु पर्ने भएको हुनाले त्यो चल्नलाई त्यति सक्दैन।
माया प्रेम मिलन बिछोड दुःख सुख उकाली ओह्राली मेलापात भन्ज्याङ चौतारीका साथै जनजीवनका भाव समेटिने समाज देशका विकृत विसङ्गति विरूद्ध कलाका माध्यमबाट आवाज उठाउने साहित्यको एक महत्वपूर्ण विधा कविताको संरक्षणका लागि सबै जुट्नुको विकल्प छैन।
मलाई पतिव्रत चाहियो तर तिमीलाई पत्नीव्रत चाहिएन, संयम धैर्य र शक्तिभित्र अपराजिता भएर पनि म बैला बन्दैछु, त्याग तपस्या र पवित्रताको परिणाम केवल म स्वास्नी मान्छे बन्दैछु। तिमी न त रखेल बन्छौ न त तिमीलाई सत चाहिन्छ, त्यसैले एक अञ्जुली कौमारे अर्पण तिमीलाई, खाऊ खाऊ जति खाए पनि त भोकै छौ मेरो प्यारो पुरुष, म बिचुलिएको ठाउँमा के तिमी चोखै छौ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अखिल नेपाल फुटबल संघको अध्यक्षमा कर्मा छिरिङ शेर्पा विजयी, खेल र खेलाड़ीको शिर नझुकाउने प्रतिबद्धता।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सहित पाँचजना पदाधिकारी पक्राउ, अत्यावश्यक सेवामा हड़ताल गरेकोमा मुद्दा चलाउने तयारी।
अदालतले अभियोग पुष्टि नगरेसम्म सांसदलाई फौजदारी अभियोग लागे पनि पद निलम्बन नहुने, संघीय संसदको दोस्रो अधिवेशन भोलिदेखि शुरू हुँदै।
अमेरिकाले उत्तरी आन्ध्र महासागरमा दोस्रो युद्धपोत तैनाथ गर्ने, रूस र चीनको गतिविधि सामना गर्ने तयारी।
र आयोजक दमक एघारलाई हराउँदै आर्मी दमक गोल्ड कप फुटबलको सेमी फाइनलमा, आईपीएल क्रिकेटमा चेन्नईले बेंगलोरलाई हरायो, हैदराबादसँगको खेलमा दिल्ली पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौं। नमस्कार।